नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
रोल्पाको थवाङमा पहिरो जाँदा 7 जनाको मृत्यु, 5 जना बेपत्ता। प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरकारको ध्यान आकर्षण।
पूर्व प्रधानमन्त्री देउवाको स्वदेश फिर्तीमा शक्ति प्रदर्शन, नेकपा एमालेको कार्यदल प्रतिवेदन, नेतृत्व हस्तान्तरण र संगठनात्मक शल्यक्रियाको प्रस्ताव।
समाचार सामग्रीलाई लिएर सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरण, नियमनकारी निकायको क्षेत्राधिकार र संवैधानिक अधिकार बारे नयाँ बहस, 3 दिन हिरासतमा राखेर छानबिन गर्न अदालतको अनुमति।
र अन्तर्राष्ट्रिय प्रसङ्गमा युरोपको आकाशमा हरायो सूर्य, लाखौं मानिस बने साक्षी।
कार्यक्रम सुरु गरौँ रासोपाद्वारा सरकारको ध्यानाकर्षण सम्बन्धी प्रसङ्गबाट। अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भूभागमा जनधनको क्षति पुर्याउने क्रम जारी छ। यसैबीच रोल्पाको थवाङमा गएको विनाशकारी पहिरोले ठूलो मानवीय क्षति पुर्याएको छ। रोल्पा जिल्लाको थवाङ गाउँपालिका 5 कोटलवारामा पहिरोमा परि 7 जनाको ज्यान गएको छ भने 5 जना अझै बेपत्ता भएका छन्। कोटलवारामा गएको पहिरोका कारण सिङ्गो बस्ती शोकमा डुबेको छ। उक्त दुःखद घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले गहिरो संवेदना प्रकट गरेको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यले एक विज्ञप्ति जारी गर्दै बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउन र घाइतेहरूको प्रभावकारी तथा निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ। विज्ञप्तिमा प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सामग्री पुर्याउनुका साथै पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको पहिचान गरी तिनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ। झन्डै 5 महिना लामो विदेश बसाई र स्वास्थ्य उपचारपछि नेपाली काङ्ग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ। गत भदौ 24 गतेको आन्दोलनका क्रममा निवासमा भएको आक्रमणमा घाइते हुनुभएका देउवाको यो पुनरागमनलाई कानुनी र राजनीतिक दुवै दृष्टिले निकै अर्थपूर्ण मानिएको छ। देउवामाथि चलिरहेको सम्पत्ति शुद्धिकरणको अनुसन्धान, अदालतको पक्राउ पुर्जी र विशेष महाधिवेशनपछि नेपाली काङ्ग्रेसभित्र चर्किएको आन्तरिक शक्ति सङ्घर्षलाई समेटेर तयार पारिएको यो विशेष रिपोर्ट।
गत भदौ 24 गते बुढा नीलकण्ठ स्थित निवासमा भएको आगजनी र साङ्घातिक आक्रमणमा घाइते हुनुभएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा फागुन 13 गते सिङ्गापुर हुँदै उपचारका लागि हङकङ पुग्नु भएको थियो। झण्डै 5 महिनापछि स्वदेश फर्किँदा विमानस्थलमा देउवालाई स्वागत गर्न उहाँ निकट शीर्ष नेता तथा समर्थकहरूको ठूलो उपस्थिति देखियो। विमानस्थलबाट बाजागाजा र नाराबाजीसहित चुन्देवी स्थित सम्पर्क कार्यालय पुग्नुभएका देउवाले आफू विरुद्ध भइरहेका कानुनी र राजनीतिक कदमहरूप्रति कडा आक्रोश पोख्नु भएको छ। देउवाको स्वदेश फिर्तीसँगै उहाँमाथि चलिरहेको कानुनी अनुसन्धान पुनः चर्चाको केन्द्रमा आएको छ। बुढा नीलकण्ठ निवासमा जलेका नोटका टुक्राहरू फेला परेपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको थियो। सोही आधारमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो भने सरकारले इन्टरपोल मार्फत रेड नोटिस जारी गराउने प्रयास समेत गरेको थियो। यद्यपि पर्याप्त आधार र प्रमाण नपुगेको भन्दै इन्टरपोलले उक्त अनुरोध अस्वीकार गरेको थियो। स्वदेश फर्किए पनि देउवाकी धर्मपत्नी डाक्टर आरजू राणा देउवा भने अझै विदेशमै रहनु भएको छ। अदालत र अन्तर्राष्ट्रिय अपराध अदालतको प्रसङ्ग जोड्दै देउवाले आफू निर्दोष रहेको दावी गरे पनि स्वदेश आगमनपछि सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी प्रशासनले अनुसन्धानको प्रक्रियालाई कसरी अघि बढाउँछन् भन्नेमा कानुनी वृत्तको ध्यान खिचिएको छ। देउवाको आगमनले नेपाली काङ्ग्रेसभित्रको आन्तरिक समीकरणलाई पनि उथलपुथल बनाएको छ। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति बनेपछि देउवा पक्षले चुन्देवीमा बेग्लै सम्पर्क कार्यालय खोली समानान्तर गतिविधि गर्दै आएको छ। देउवाका लागि तोकिएको कोठा बाहिर शेरबहादुर देउवा सभापति लेखिएको बोर्ड राखिनु र साउन 29 गतेदेखि काठमाडौँमा राष्ट्रिय भेला आह्वान गरिनुले पार्टी विभाजनको खतरालाई थप बढाएको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन विरुद्धको मुद्दामा पुनरावलोकनको अनुमति दिए लगत्तै स्वदेश फर्कनुभएका देउवाले जारी गर्नुभएको लिखित अपिलमा भने बिपी कोइरालाको मेलमिलापको नीति स्मरण गर्दै युवा पुस्ताका माग सम्बोधन गर्न र पार्टीलाई एकताबद्ध बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। एकातिर सम्पत्ति शुद्धिकरणको कानुनी तरवार र अर्कोतिर आधिकारिकताको विवादमा रुमलिएको नेपाली काङ्ग्रेसको नेतृत्व यी दुवै पेचिला चुनौतीका बीच स्वदेश फर्कनुभएका देउवाको आगामी कदमले नेपालको राजनीति र काङ्ग्रेसको भावी दिशा तय गर्नेछ।
काङ्ग्रेसपछि एमालेको प्रसङ्ग, चुनावको अनपेक्षित परिणाम र आन्तरिक असन्तोषपछि नेकपा एमालेभित्र कस्तो सुधार आवश्यक छ? उपाध्यक्ष रामबहादुर थापा बादल संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीभित्र ठूलो तरङ्ग पैदा गरिदिएको छ। प्रतिवेदनले एमालेको सुदृढीकरणका लागि वैचारिक र संगठनात्मक शल्यक्रिया नै आवश्यक रहेको ठहर गरेको छ। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
चुनावी धक्का र पार्टीभित्र बढ्दो निराशाबीच नेकपा एमालेको कार्यदलले तयार पारेको 65 पृष्ठ लामो प्रतिवेदनको मस्यौदाले पार्टीलाई यथास्थितिमा राखेर अब अगाडि बढ्न सम्भव नभएको कुरा राम्रैसँग देखाएको छ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको निष्कर्ष छ कि पार्टीको यो हविगत हुनुमा बाह्य घेराबन्दी मात्र होइन, आन्तरिक कमजोरी र नेतृत्वको स्वेच्छाचारी कार्यशैली बढी जिम्मेवार छ। प्रतिवेदनले औल्याएका मुख्य विषयहरूलाई 3 स्तम्भमा हेर्न सकिन्छ। नेतृत्व परिवर्तन, जम्बो कमिटीको कटौती र प्रविधिको प्रयोग। 10 महाधिवेशनबाट हटाइएको 70 वर्ष उमेर हद र 2 कार्यकालको वैधानिक व्यवस्थालाई पुनः स्थापित गर्नुपर्ने कार्यदलको जोरदार सुझाव छ। विधानको सो व्यवस्था हटाउँदा पार्टीमा लोकतान्त्रिकरण रोकिएको र नयाँ पुस्तामा चरम असन्तोष पैदा भएको प्रतिवेदनमा उल्लेख छ। यसको सिधा अर्थ हुन्छ वर्तमान अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमन र नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण। त्यस्तै केन्द्रदेखि स्थानीय तहसम्मका भद्दा र जम्बो कमिटीहरूलाई कम्तीमा 40% घटाएर छरितो बनाउन प्रस्ताव गरिएको छ। एक व्यक्ति एक पदको नीति कडाइका साथ लागू गर्नुपर्ने र अवसरको न्यायोचित वितरण हुनुपर्नेमा कार्यदलले बलियो तर्क अघि सारेको छ। नेताहरूको विलासी जीवनशैली, सर्वसाधारणसँग टुटेको सम्बन्ध र भ्रष्टाचारका काण्डहरूमा पार्टी जोडिँदा जनतामा नकारात्मक सन्देश गएको प्रतिवेदनको कडा टिप्पणी छ। यसका साथै नयाँ राजनैतिक शक्तिहरू र तिनले प्रयोग गरेको डिजिटल प्लेटफर्मको प्रभावलाई एमाले समयमै बुझ्न नसकेको स्वीकार गरिएको छ। नयाँ पुस्तालाई आकर्षित गर्न कम्तीमा 40% हिस्सा युवा र महिलाका लागि सुरक्षित गर्नुपर्ने र पार्टीका दस्तावेज तथा भाषालाई आधुनिक बनाउनु पर्ने सुझाव दिएको छ। पार्टीभित्र मौलाएको अनुशासनहीनता र अन्तर्घातलाई क्यान्सरको संज्ञा दिँदै कार्यदलले उम्मेद्वार चयनमा माथिबाट लाद्ने प्रवृत्ति अन्त गरी प्राइमरी इलेक्सन वा तल्लो तहकै चाहना अनुसार उम्मेद्वार तय गर्नुपर्ने बताएको छ। यद्यपि यो प्रतिवेदन अझै मस्यौदाकै रूपमा छ र कार्यदलले यसलाई अन्तिम रूप दिन बाँकी नै छ, तर के एमालेको वर्तमान नेतृत्वले आफ्नै कार्यदलले सिफारिस गरेको यो निर्मम शल्यक्रिया स्वीकार गर्ला वा यो प्रतिवेदन पनि विगतका अन्य प्रतिवेदन चाहिँ दराजमा थन्किनेछ, यसको उत्तर भने एमालेको आगामी बैठक र महाधिवेशनले नै दिनेछ।
कुनै समय थियो जब गाउँघरमा हुलाकीको पर्खाई, चिठी, शुभकामना वा आफन्तको खबर पाउनका लागि मात्रै हुन्थ्यो, तर अहिले समय बदलिएको छ। प्रविधिको विकाससँगै सुस्ताउँदै गएको परम्परागत हुलाक सेवा अहिले नयाँ रूप र नयाँ ऊर्जाका साथ नागरिकको घर दैलोमा फर्किएको छ। अब हुलाकले चिठी मात्र होइन, नागरिकका लागि सरकारी सेवा बोकेर घरसम्मै पुग्न थालेका छन्। बदलिँदै गएको हुलाक सेवाको यो नयाँ यात्राबारे तयार पारिएको यो रिपोर्ट।
सरकारले हुलाक सेवालाई आधुनिक प्रविधि मैत्री र सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियान अघि बढाएपछि यसको उपयोगिता एकाएक बढेको छ। नागरिकले ससाना कामका लागि पनि सरकारी कार्यालयको झ्यालसम्म पुग्नुपर्ने र घन्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई हटाउँदै घरको ढोकामै सेवा पुर्याउने उद्देश्यले यो घर दैलो वितरण सेवा सुरु गरिएको हो। हुलाक सेवा विभागका अनुसार अहिले हुम्ला बाहेक देशका 76 जिल्लामा सरकारी कागजात तथा सामग्री नागरिकको घरसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। विशेष गरी राहदानी, पासपोर्ट र सवारी चालक अनुमति पत्र लाइसेन्सको वितरणमा हुलाकको प्रयोग व्यापक बनेको छ। तथ्याङ्क अनुसार 76 जिल्लाका जिल्ला प्रशासन कार्यालयबाट 2,47,043 थान राहदानी हुलाक मार्फत ढुवानी गरिसकिएको छ, जसमध्ये 8,669 थान राहदानी त सिधै सेवाग्राहीको हात हातमै पुर्याइएको छ। यस्तै यातायात व्यवस्था विभागबाट प्राप्त 10,38,000 भन्दा बढी सवारी चालक अनुमति पत्र देशैभरका यातायात कार्यालयमा पुर्याउने काम हुलाकले नै गरेको छ। कर्णाली प्रदेशमा भौतिक पूर्वाधार मन्त्रालय र हुलाक निर्देशनालय सुर्खेत बीच समझदारी भई लाइसेन्स घरमै पुर्याउने सेवा सुरु भइसकेको छ भने सुदूरपश्चिम प्रदेशमा पनि यसको तयारी अन्तिम चरणमा पुगेको छ। हुलाक सेवा विभागका अनुसार हालसम्म राहदानी र चालक अनुमति पत्र गरी करिब 10,000 सेवाग्राहीले आफ्ना महत्वपूर्ण सरकारी कागजात घरमै बसी बसी प्राप्त गरिसकेका छन्। हुलाकको यो नयाँ यात्रा राहदानी र लाइसेन्समा मात्रै सीमित छैन, नेपाल खुला विश्वविद्यालयसँगको सम्झौतापछि अब शैक्षिक प्रमाण पत्रहरू पनि हुलाक मार्फत घरसम्मै पुग्न थालेका छन् भने त्रिभुवन विश्वविद्यालयसँग पनि यस्तै सेवाका लागि छलफल अघि बढेको छ। सरकारी कार्यालयका ढोका र झ्यालसम्म नागरिक धाउने पुरानो परिपाटीलाई बदलेर सरकार नै नागरिकको घरको ढोकासम्म पुग्ने यो प्रयास सकारात्मक र प्रशंसनीय रहेको छ। प्रविधि, व्यवस्थित ठेगाना र प्रभावकारी अनुगमन प्रणालीलाई अझ सुदृढ बनाउन सके आगामी दिनमा हुलाक सेवा नेपाल सरकारको सबैभन्दा भरपर्दो र सुरक्षित डिजिटल तथा भौतिक कुरियरका रूपमा स्थापित हुने निश्चित छ। हिजो चिठी र पार्सल पुर्याउने हुलाक आज नागरिकलाई सेवा पुर्याउने बलियो माध्यम बनेको छ।
जनआस्थ साप्ताहिक प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएपछि यति बेला सञ्चार क्षेत्र र कानुनी वृत्तमा नयाँ बहस सृजना भएको छ। पत्रकार किशोर श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिइएको छ। आज काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेश कुमार लुइन्टेलको इजलासले जनआस्थाका प्रधान सम्पादक श्रेष्ठलाई 3 दिन हिरासतमा राख्न अनुमति दिएको हो। सप्तरी क्षेत्र नम्बर 3 का सांसद अमरकान्त चौधरीको उजुरीका आधारमा श्रेष्ठ पक्राउ परेका हुन्।
हिजो बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई नियन्त्रणमा लियो। प्रहरीका अनुसार पछिल्लो समय एक संवैधानिक पदाधिकारी र एक सांसदको निजी जीवनसँग जोडिएका फोटो तथा भिडियो सार्वजनिक भएपछि सांसद चौधरीले वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै जाहेरी दिनुभएको थियो। तर पक्राउको भोलिपल्टै आज बिहानै प्रहरीले ललितपुर स्थित जनआस्थाको कार्यालय र सम्पादक श्रेष्ठको निवासमा छापा मारेर कम्प्युटर लगायतका उपकरण नियन्त्रणमा लिएपछि विवादले अझ ठूलो रूप लिएको हो। संविधानको धारा 19 कुनै पनि सामग्री छापा वा प्रसारण गरे बापत उपकरण जफत गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर प्रहरीले मिडियाका उपकरण नै जफत गरेपछि सूचनाको स्रोतको गोपनीयता जोखिममा परेको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ। समाचारको विषयमा प्रेस काउन्सिलबाटै समाधान खोज्ने हो, त्यो बाटोमा नगई धरपकडमा जानु गलत भयो। यस्तो नजिरले भोलि सञ्चार माध्यममा आएका जस्तो सुकै विषयमा पनि प्रहरीले धरपकड गर्न सक्ने बाटो खोल्छ, जसले अभिव्यक्ति स्वतन्त्रतालाई नै संकुचित पार्छ। नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माको भनाई। प्रेस काउन्सिल नेपालले पनि विज्ञप्ति जारी गर्दै समाचार सामग्री बारे अनुगमन र कारवाही गर्ने क्षेत्राधिकार आफ्नै रहेको स्पष्ट पारेको छ। काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठका अनुसार सम्बन्धित विषयमा उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीपछि जनआस्थालाई पत्रचार गरिसकिएको र अनुगमन भइरहेको अवस्थामा प्रहरीको हस्तक्षेप भएको हो। कानुनविदहरूका अनुसार वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 सार्वजनिक पदाधिकारीका काम कारवाहीलाई वैयक्तिक सूचना नमानिने व्यवस्था भए पनि पत्रकारिताले मर्यादा र आचार संहिताको ख्याल गर्नुपर्छ। यद्यपि समाचार चित्त नबुझ्दा फौजदारी शैलीमा छापा मार्नु र पक्राउ गर्नुले पञ्चायत वा शाही शासनकालको झल्को दिएको टिप्पणी वरिष्ठ अधिवक्ताहरूको छ। यता सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा भने 2 किसिमका मत देखिएका छन्। कतिपयले पत्रकारिताको नाममा व्यक्तिगत चरित्र हत्या र अमर्यादित सामग्री पस्किने छुट कसैलाई नहुने भन्दै कानुनको पालना हुनुपर्ने तर्क गरेका छन्। तर अधिकांश सञ्चारकर्मी र नागरिक अधिकार कर्मीहरूको जोड छ गलत समाचार वा आचार संहिता उल्लङ्घन भए काउन्सिल मार्फत सच्याउने र कारवाही गर्ने स्थापित विधि हुँदाहुँदै मिडियामाथि हस्तक्षेप गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीत हो। सम्पादक श्रेष्ठ पक्राउ प्रकरणले नागरिकको गोपनीयताको हक र सञ्चार माध्यमको नियमनका विषयमा कानुनी र व्यवहारिक स्पष्टताको माग फेरि एकपटक उठेको छ।
कार्यक्रमको अन्तिममा अन्तर्राष्ट्रिय सम्बन्धी एउटा प्रसङ्ग। हिजो साँझपख बेलायत र युरोपका विभिन्न भागमा मानिसहरू दिनभरको काम छाडेर आकाशतिर हेरिरहेका थिए। उज्यालो दिन बिस्तारै अँध्यारोमा बदलियो र सूर्य चन्द्रमाको कालो छायाभित्र बिलायो। झन्डै 3 दशकपछिको यो दुर्लभ खगोलीय घटनाले लाखौँ मानिसलाई एकैपटक रोमाञ्चित मात्रै बनाएन, हामी बसिरहेको ब्रह्माण्ड कति रहस्यमय छ भन्ने फेरि एकपटक सम्झाइदियो। प्रस्तुत छ यसै विषयमा तयार पारिएको यो रिपोर्ट।
बेलायतमा चन्द्रमाले सूर्यको 90% भन्दा बढी भाग ढाक्दा कर्नवाल क्षेत्रमा त करिब 95% अध्ययारो छायो। सूर्यको एउटा कुनाबाट सुरु भएको कालो छाया फैलिँदै जाँदा विशेष चस्मा लगाएका र क्यामेरा समातेका मानिसहरूको उत्सुकता उत्कर्षमा पुगेको थियो। तर दृश्य यतिमा मात्र सीमित रहेन। स्पेन, आइसल्यान्ड र ग्रिनल्यान्डका केही भागमा जब सूर्य, चन्द्रमा र पृथ्वी एउटै सिधा रेखामा आए त्यहाँ दिउँसै रात परे जस्तै भयो। सूर्य पूर्ण रूपमा चन्द्रमाको पछाडि लुकेपछि आकाशमा उसको बाहिरी तह अर्थात् कोरोना चम्कियो भने गुलाबी रङका ग्यासका लोपहरू स्पष्ट देखिए। यो अद्भुत दृश्य हेर्न चिलीकी वैज्ञानिक यास्मिन क्याट्रिचेओ हजारौं किलोमिटरको यात्रा गरेर स्पेन पुग्नु भएको थियो। त्यो क्षणलाई सम्झदै उहाँ भन्नुहुन्छ, जब पूर्ण ग्रहण भयो मानिसहरू खुसीले चिच्याइरहेका थिए, एक अर्कालाई अङ्कमाल गर्दै यो दुर्लभ क्षणको उत्सव मनाइरहेका थिए। त्यो क्षण अनुभव गर्दा पाएको अनुभूति शब्दमा बयान गर्नै सकिँदैन। पृथ्वीको कुनै न कुनै भागमा हरेक 18 महिनामा एकपटक पूर्ण सूर्य ग्रहण हुन्छ, तर एउटै स्थानबाट फेरि पूर्ण सूर्य ग्रहण हेर्न औसतमा करिब 400 वर्ष कुर्नु पर्दछ।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।